متكئين فيها على الأرائك لا يرون فيها شمسا ولا زمهريرا. صلى
الله عليه وسلم.
قرآن مجید بیان فرما رہا ہے کہ اللہ کے نیک بندے کیسے ہوتے ہیں. قرض کیا گیا تھا کہ نیک بندے وہ ہیں جو اللہ کی راہ میں مسکینوں اور یتیموں مسیروں کو کھانا کھلاتے ہیں, اور جب کھلاتے ہیں تو اپنی زبان حال سے یا زبان حال سے یہ کہتے ہیں کہ اپنی اظہار اور قربانیوں کا صلہ کسی سے نہیں مانتے, بلکہ کہتے ہیں کہ ہم لوگوں کو کھلاتے ہیں وہ صرف اور صرف خالص اللہ اللہ کے وجہ اللہ جو ہے خالص ذات پروردگار کے ماننے والے بھائی کہ صرف اور صرف اللہ کو نظر میں رکھتے ہیں اور تم سے جزا اور شکر کے طلبگار نہیں ہیں, اس لیے کہ غیر خدا کے پاس کیا ہے جو وہ جزا دے سکے گا. دو غیر خدا کے لیے دیتے ہیں کہ جس کو دیتے ہیں اسی سے آس لگائے ہوئے, وہ جس کے پاس کچھ نہیں ہے وہ آپ کو کیا دے سکتا. آپ کسی کے ساتھ احسان کرتے ہیں اور احسان کر کے اسی سے جزا کے طلبگار ہوتے ہیں کہ میں آج اس پر احسان کر رہا ہوں اب کل میں اس سے جزا مانگوں. وہ غیر خدا جس کے پاس کچھ نہیں ہے وہ آپ کو کیا دے سکتا. سب سے بہتر یہ ہے کہ اگر آپ کو جزا کی جزا کا ارادہ ہے, آپ کو جزا حاصل کرنے کا صلہ اگر آپ مانگنا چاہتے ہیں تو کیوں نہ اس سے صلہ مانگے کہ جو صلہ دے سکتا ہے, اس سے امید لگائیں کہ جو دے سکتا ہے, اور کسی کو بھی دے یہ کہہ کے نہ دیں کہ ہم ان کو دے رہے ہیں, اس کی طرف دیکھیں مت. وہ دے اللہ کو اور اللہ سے جزا کی طلبگار ہیں, اور کہیں کہ ہم کسی کو نہیں دے رہے تیری صورت سے دے رہے ہیں اور تجھے دے رہے ہیں, ہم تجھے جانتے ہیں کسی کو نہیں جانتے, اس لیے کہ جس کو دے رہے ہیں آج وہ رہا کہ نہیں کل نہ رہے. جیسے آج محتاج ہو سکتا ہے کل بھی محتاج رہے, تو لہذا غیر خدا کے کا کوئی اعتبار نہیں. جتنا اعتبار ہے صرف خدا کا اعتبار, اس لیے کہ کوئی نہ تھا وہ تھا, کوئی نہ رہے گا وہ رہے گا, اور ہر جگہ وہ رہے گا ہر جگہ وہ ملے گا. آپ نے یہاں کسی کو دیا, آپ کہیں اور چلے گئے وہاں پر آپ محتاج ہو گئے تو وہاں آپ کو کون دینے والا ہے؟ آپ نے جس کو دیا تھا وہ ہے نہیں, آپ امید لگائے ہوئے اس نے جس کو دیا تھا وہ تو ہر جگہ ملنے والا نہیں. لیکن اگر آپ نے اللہ کو دیا تو اللہ تو ہر جگہ ہے, آپ کہیں بھی اللہ سے مانگ سکتے ہیں, جس ملک میں آپ چلے جائیں دنیا میں ہو کہ آخرت میں کہیں پر بھی آپ اللہ سے صلہ مانگ سکتے ہیں. کیوں؟ اس لیے کہ آپ نے اللہ کو دیا. آپ کہیں گے میں نے کسی کو نہیں دیا, میں تو آپ کو دیا. وہ کہے گا اے پروردگار میں نے تو تیرے حوالے کیا تھا, اب مجھے ضرورت ہے, اب تو مجھے واپس کر. تو اللہ تو کہیں پر بھی آپ کو جو ہے اس کا جزا دے سکتا ہے, اس کا صلہ دے سکتا ہے, کہیں پر بھی مانگے آپ کسی بھی حالت میں. ایسا نہیں ہے کہ وہ یہ کہیں کہ اس وقت میرے پاس نہیں ہے دینے کے لیے. وہ اپنے صفات سے کہیں کبھی جدا ہو ہی نہیں سکتا, اس لیے کہ اس کے صفات زائد پر ذات نہیں ہے کہ ذات الگ ہو اور صفات الگ ہوں, بلکہ اس کے صفات صفات عین ذات ہے اور اس کی ذات میں شامل ہے، اس کی ذات سے الگ نہیں ہے کہ کہیں پر خدا ہو اور غنا نہ ہو، خدا ہو لیکن قدرت نہ ہو، خدا ہو اور حی نہ ہو. ایسا نہیں ہے کہ خدا الگ ہے حی الگ ہے، خدا الگ ہے اس کے صفات الگ ہے. ہر ذات کے صفات الگ الگ ہوتے ہیں، اللہ وہ ذات ہے جس کے صفات زائد پر ذات علیحدہ نہیں ہے ذات سے بلکہ عین ذات ہے. وہ الوجود کو خدا کہا جاتا ہے، الغنا کا نام خدا ہے، الحی القیوم اس کی ذات ہے، الحی اسی کو کہا جاتا ہے، القیوم اسی کی ذات ہے، الوجود اسی کی ذات ہے. ایسا نہیں کہ موجود وہ موجود ہو اور وجود اس سے ہٹ کر ہو کہ ایک وجود ہو اور ایک موجود ہو، نہیں، الوجود ہی خدا ہے. ہم موجود ہیں لیکن وجود ہم نہیں ہیں، ہمیں وجود ملا تو ہم موجود ہوئے، وجود سے پہلے ہم قابل ذکر ہی نہ تھے، ہم موجود ہی نہ تھے وجود سے پہلے، لیکن وہ عین وجود ہے. اور فرمانا ہے وہ عین وجود ہے، اس کے صفات عین ذات ہیں. تو اب وہ جہاں بھی رہے گا اس کی ذات کے ساتھ رہنا ہے. انتم الفقراء الى اللہ واللہ هو الغنی الحمید، کہ تم سب کے سب اس کے محتاج ہو، وہ ذات غنی ہے. انتم الفقراء الى اللہ، تم سب کے سب اللہ کے محتاج ہو، وہ ذات غنی ہے. وہ دینے والا ہے اور سب لینے والے ہیں، تو جو دینے والا ہے اس سے مانگیں، اس سے لیں، اس لیے کہ سب کچھ اس کا ہے. آپ جس کو بھی دے رہے ہیں اسی کی مخلوق کو دے رہے ہیں، اصل واسطہ وہی ہے. وہ ہے، وہ کہہ رہا ہے کہ تم جب کسی محتاج کو دیتے ہو تو وہ اس کے ہاتھ میں نہیں پہنچتا، پہلے میرے ہاتھ میں پہنچتا ہے، اس کے بعد اس کے ہاتھ میں پہنچتا ہے، بیچ میں میں واسطہ ہوں. تو اصل ذات جس سے معاملہ ہو رہا ہے وہ پروردگار ہے. تو لہذا یہ لوگ ابرار کسی کو خاطر میں نہیں لاتے، یہ سب کچھ دے دیتے ہیں تو ان کا دینا اس لیے ان کے لیے آسان ہو جاتا ہے، ان کی مشکلات اس لیے ان کے لیے آسان ہوتی ہیں، ان کی سختیاں اس لیے ان کے لیے آسان ہو جاتی ہیں کہ کسی اور کے لیے یہ سختی برداشت کرنا مشکل ہے، ان کے لیے آسان ہے. کیوں؟ اس لیے کہ یہ کہتے ہیں لا نرید منکم جزاء ولا شکورا، یہ کہتے ہیں کہ ہم تم سے کوئی جزا اور شکر کے طلبگار نہیں ہیں، بلکہ ہم تو اللہ کے لیے کرتے ہیں. انما اطعمکم لوجه اللہ، اننا نخاف من ربنا یوما عبوسا قمطریرا، اس لیے کہ یہ سب کچھ جو کرتے ہیں یہ اللہ سے ان کو خوف ہے، اللہ سے ڈرتے ہیں. اس کے عذاب سے ڈرنا الگ چیز ہے، خود اس کی ذات سے ڈرنا الگ چیز ہے، اور اس کے عذاب سے ڈرنا یعنی اللہ کے عذاب سے ڈرنا ہے. اللہ کے عذاب سے ڈرنے کا مطلب خود اللہ سے ڈرنا ہے. ان نخاف من ربنا، ہم یہ ابرار کہتے ہیں کہ ہم اپنے پروردگار سے خوف کھاتے ہیں. اس دن کہ جو دن نہایت ہی ابوس ہوگا، انتہائی سخت ہوگا، ہم تغیرا نہایت دشوار ہوگا، نہایت سخت ہوگا، وہ اس دن کے سے ڈرتے ہیں. اور حقیقت یہ ہے کہ اللہ کے عذاب کو دنیا کی کوئی طاقت روک نہیں سکتی، جب وہ غضبناک ہو جائے تو اس کے غضب کو دنیا کی کوئی طاقت نہیں روک سکتی. اس دن سب بے دستبا ہو جاتے ہیں. جب ہلکے سے جھٹکے زمین کو لگتے ہیں تو اس زلزلوں کو روکنا ریت کے بس کی بات نہیں ہے، اور جب تیز آندھیاں چلیں ان آندھیوں کے مقابل ٹھہرنا کسی کے بس کی بات نہیں ہے. کوئی دن کا ان آندھیوں کے مقابل نہیں ٹھہر سکتا، کوئی طوفانوں کا مقابلہ نہیں کر سکتا. جب اللہ کا عذاب آئے، جب طوفان آئے تو ان طوفانوں کو کون روک سکتا ہے؟ اللہ کے غضب کو کون روک سکتا ہے سوائے اللہ کے؟ اللہ کا غضب صرف اللہ روک سکتا ہے، کوئی نہیں روک سکتا. तो अब्राहम ये कहते हैं कि इन्ना नखाफु मिन रब्बिना यौमन अबूसन क़ंतरीना, उस दिन से डरते हैं जो नहायत सख्त और दुश्वार होगा। फवकाहुमुल्लाह शर्र ज़ालिकल यौम, अल्लाह ही उस दिन के अजाब से बचा सकता है और कोई नहीं बचा सकता। जिसने अजाब जो जिसने अजाब को ईजाद किया है, जिसने उसी के हुक्म से वो चीज़ रुक सकती है जिसके हुक्म से वो शुरू हुआ है। अजाब जिसके हुक्म से शुरू हुआ उसी के हुक्म से वही रोक सकता है, कोई नहीं रोक सकते। फवकाहुमुल्लाह, अब इस तरह से मुलाकात करेगा कि वो मसरूर होंगे, शादमा होंगे। जब वो मुलाकात करेगा तो इनका कौम गुस्सा खत्म हो जाएगा कि वो लोग मसरूर और शादमा होंगे जब वो इस्तकबाल करेगा। तो वो दिन कितना अजीब होगा जिस वक्त अल्लाह का अजाब हो और उस दरमियान से अल्लाह आपका इस्तकबाल करके आपको अलग बुलाए, तो उस वक्त आप कितने मसरूर और शादमा हो जाएंगे। उस वक्त आपको अंदाजा होगा अपनी नेकियों का कि हाँ, अल्लाह ने जो हमसे वादा किया था वो पूरा कर रहा है। अल्लाह कहता है, क्या तुमको हमारे वादे पे यकीन नहीं है? وَجَزَاهُمْ بِمَا صَبَرُوا جَنَّةً وَحَرِيرًا, और परवरदिगार कह रहा है कि इन लोगों की जजा जो उन्होंने सब्र किया है, उसकी जजा इन्हें किस तरह से दी जाएगी? जन्नतन वहरीरा की शक्ल में दी जाएगी, यानी बेहिश्ती बागात, और जहां पर जो है बेहिश्ती नहरें और बेहिश्ती माहौल उन्हें मिलेगा। जज़ाहुम बिमा सबरू, ये उसका सिला है, ये उनका सिला है जो उन्होंने सब्र किया है, ये उसका सिला है। और सब्र जो इन्होंने किया है वो तमाम मानों में किया है। सब्र की जितनी किस्में हैं इन तमाम में इन्होंने सब्र किया है, यानी सब्र इताअत के मरहले को, सब्र मुसीबत के मरहले को, सब्र मासियत के मरहले को, यानी ये उनकी जजा है जो उन्होंने सब्र किया है। तो कहाँ कहाँ पे सब्र किया, किन किन मरहलों में सब्र किया और कहाँ कहाँ पे सब्र किया? इताअत के मरहले में सब्र, तो सब्र के तीन मकाम थे। एक मकाम इताअत जहाँ सब्र किया जाता है, यानी रोजे का नाम खुद सब्र रखा गया है, इताअत में सब्र की जरूरत है। भूख लग रही है, सब्र करने की जरूरत है, इताअत के मरहले में। गुरूब तक इंतजार देख रहे हैं, अल्लाह के हुक्म की पाबजाई में सब्र कर रहे हैं, इस्तकामत से काम ले रहे हैं। इताअत के लिए सब्र हौसले की जरूरत है। तमाम इबादात में नमाज के लिए सब्र की जरूरत है, रोजे के लिए सब्र की जरूरत है, हज के लिए सब्र की जरूरत है, अल्लाह के अहकाम की इताअत के लिए सब्र की जरूरत है। इसके अलावा मासियत के लिए भी सब्र और हौसले की जरूरत, तर्क मासियत के लिए इताअत में सब्र, तर्क मासियत में सब्र, यानी गुनाहों से बचना के लिए भी सब्र की जरूरत है, हौसले की जरूरत है, इस्तकामत की जरूरत है, सब्र की जरूरत है। तो इताअत में और मासियत में सब्र के मामले में, कि जहां पर नफ्स यलगार कर रहा हो, जहां ख्वाहिशात नफ्स उमड़ रहे हो, वहां उन ख्वाहिशात को रोकना, सब्र करना, अपने आप को गुनाहों और आलूदगियों से बचाना, सब्र है, बुराइयों से बचाना, सब्र है, शहवत पे कंट्रोल करना, सब्र करना है, शहवत पर काबू रखना, उन्हें कंट्रोल में रखना, सब्र करना है। इसे सब्र के जरिए से आसान होता है, सब्र ही के जरिए से उसे रोका जा सकता है। तो इसके लिए एक ताकत की जरूरत है जिसका नाम है सब्र। जिसके पास सब्र नहीं है बेसब्रा है, जिसके पास सब्र नहीं है, जिसके पास हौसला नहीं है, वो मासियत से रुक नहीं सकता। इसलिए कि मासियत के लिए सब्र की जरूरत, मासियत से बचने के लिए सब्र की जरूरत। वो इताअत इसलिए नहीं कर सकता उसके उसके पास सब्र नहीं है। सब्र नहीं है तो इताअत नहीं कर सकता। तो कहते थे कि क्यों रोजा नहीं रहते, इसलिए कि हमको काबू नहीं है, यानी मुंह पे ताला डालने की काबू में नहीं है, यानी हम अपने अपने नफ्स को बचा नहीं सकते, काबू में नहीं रख सकते, हमारे पास इतना सब्र नहीं है, ग्रुप तक बैठने का सब्र नहीं है, नमाज का हौसला नहीं है, सब्र नहीं है, फजर में उठने के लिए हिम्मत नहीं है हमारे पास, सब्र नहीं है हमारे पास। मालूम यह हुआ सब्र की जरूरत। इसीलिए कहा गया कि सब्र ईमान का सर है, सब्र ईमान का रासुल ईमान है, सब्र ये एक बुनियादी रुकन है, यानी ईमान के बुनियादी अरकान में से, इजाफी अरकान में से नहीं है, गैर जरूरी नहीं है, बल्कि बुनियादी अरकान में से। अगर ये नहीं रहा तो फिर इंसान जो है का ईमान जो है वो महफूज नहीं रह सकता। तो तर्क मासियत, ये सब जजा जो उन्हें दी जा रही है जन्नत की शक्ल में है ना, बागात की शक्ल में, ये उनके सब्र का सिला है। परवरदिगार वजज़ाहुम बिमा सबरू जन्नतन महरीरा, यानी ये उनके सब्र की सिले में उन्हें दिया जा रहा है, यानी जन्नत उनके सब्र का सिला है कि जो उन्होंने सब्र किया। लोग इफ्तार तक सब्र नहीं कर सकते, इन्होंने इफ्तार उठा के दे दिया, सब्र किया ना इन्होंने, इफ्तार की रोटियां उठा, अपना इफ्तार नहीं किया, लोग इफ्तार तक सब्र नहीं करते। तो उन्हें किस बात का सिला दिया जाएगा, किस बात का इनाम दिया जाएगा? बेसब्री का भी इनाम मिलता है, तो ये बेस जो जिनके पास सब्र नहीं है वो तो दुनिया को तबाह कर देंगे, वो अपनी ख्वाहिशात के लिए सारी दुनिया का माल लूट लेंगे, इसलिए कि उनके पास सब्र नहीं। अपनी ख्वाहिशात की तकमील के लिए वो किसी का भी गला घोंट सकते हैं, इसलिए कि उनके पास सब्र नहीं है। तो गोया ये एक वैशी जानवर हुआ जिसके पास सब्र का ब्रेक नहीं है, जिसके ख्वाहिशात को रोकने के लिए जिसके पास सब्र नहीं है वो दुनिया में कामयाब नहीं हो सकता। उसको जो है जब वो दुनिया में कामयाब नहीं हो सकता है और मोमिन नहीं बन सकता है, तो फिर आखिरत में जो मोमिनीन के लिए सिला रखा गया है वो उन्हें कैसे बन सकता है? मोमिन दुनिया में बनना है, मोमिन की जजा आखिरत में मिलने वाली है। तो जो यहां मोमिन ना बन सका उसको जो है वहां मोमिनीन के लिए जो बागात सजाए गए हैं वो सब मोमिनीन के लिए है, और मोमिन कहां बनना है? वहां जाके मोमिन नहीं बनना है कि यहां जो कुछ भी कर लो वहां तो मोमिन उठाए जाएंगे, तो वो कैसे होगा? काफिर मरेंगे मोमिन उठाए जाएंगे, किसके सिले में, किसके क्यों आकर? अगर ऐसा हो तो इसका मतलब यह है कि अल्लाह सुभानहू व तआला की अदालत पे हश्र आ जाएगा। उसके यहां असलन ये बात है ही नहीं कि कोई किसी नस्ल को कोई इख्तियारात दिए ही नहीं गए, कोई फॉर्म उसके नजदीक नहीं है, कोई मिल्लत उसके नजदीक नहीं है। वो हर फॉर्म को वो अमल के मैयार पे तोलता है, हर कौम को अमल के मैयार पे तोलता है, और अमल के खुलूस से कौमों का इम्तियाज, कौमों को जो इम्तियाज मिलता है उनके अमल के इखलास की बुनियाद पर कि ये अमल तहते विलायत अंजाम दिया गया है, लिहाजा ये खालिस अमल है, जो खालिस अमल अंजाम देने वाला है उसकी जजा जो है वो खालिस दी जाएगी। ये है असल मरहला कि कौमों की अजमत खुद उनके यानी उनकी शिनाख्त खुद उनके अमल की वजह से। तो मालूम यह हुआ जो उन्होंने सब्र किया किन मरहलों में, सब्र फिल इताअत में, सब्र फिल मासियत, मासियत में सब्र किया, और उसके बाद सब्र फिल मुसीबत, मुसीबत में सब्र किया, मुसीबत के मरहलों में जो उन्होंने सब्र किया, क्योंकि ये मरहला जो है वो बहुत मुश्किल होता है, इताअत पे सब्र कर लेना, तर्क मासियत से बच जाना फिर भी आसान है, लेकिन जब इंसान इम्तिहान की मंजिलों में आता है तो बेकाबू हो जाता है, फिर सब्र हौसला जो है वो खो देता है मुसीबत के मरहले पे। जब मुसीबत आती है तो फिर इंसान सब्र नहीं कर पाता। क्यों लोग चोरी करते हैं, क्यों लोग मजबूर हो जाते हैं, क्यों लोग बेबस हो जाते हैं, इसलिए कि मुसीबत जब आती है तो इस मुसीबत के मुकाबले में वो ठहर नहीं पाते। ये इंसानों की कमजोरी है, ये एक दूसरे को समझना चाहिए और समझ के एक दूसरे की हौसला अफजाई करना चाहिए और एक दूसरे की मदद करना चाहिए सब्र के सिलसिले में। इंसान लफी खुस एक दूसरे को सब्र की तलकीन करना, यानी एक दूसरे की हौसला अफजाई करना, एक दूसरे की मदद करना है। और जिन्होंने यहां पर एक दूसरे की मदद कर ली समझिए जो है गोया उसको नजात दे दी, ये समझे कि ये हश्र का मैदान है, यहाँ अजाब नाज़िल होने वाला है, इस एक शख्स को हमें अजाब से बचाना है और इसको हमें मुश्किल से नजात देना है, क्योंकि यहाँ पर वो मंजर हमें नजर नहीं आ रहा है तो लेकिन मोमिन को तो नजर ही आना चाहिए ना। तो इसीलिए कहा गया मोमिन को चाहिए कि दूसरे मोमिन की, इसलिए कि वहां पर कोई किसी की मदद ना कर सकेगा, ना वहां भाई भाई की मदद कर सकेगा, ना दोस्त दोस्त की मदद कर सकेगा, तो यहाँ पर तो मदद कर सकते हैं, यानी एक दूसरे की मदद कर सकते हैं, इस तरह ईमान के सिलसिले में मदद करें, यानी उसको मुश्किल पैदा हो रही है ईमान पे साबित कदम रहने की, उसके पैर टकमगा रहे हैं, तो उससे आप हौसला दे ईमान को बचाए, उसके लोगों के ईमान को बचाए, दोस्तों के ईमान को बचाए, इसलिए कि वो मजबूरी में है, इसलिए कि वो मुश्किल में है, क्योंकि मुसीबत जब आती है तो सब्र नहीं कर सकता आदमी, उसको सब्र की तलखीन करें, मुसीबत में उसको मुकाबला करने की हिम्मत दें ताकि वो मुसीबत में सब्र करे, और जब मुसीबत में सब्र कर लेगा तो वो इंसान कामयाब हो जाएगा, उसकी जजा फिर बेहिश के अलावा और क्या हो सकती है। जज़ाहुम बिमा सबरू, मुत्तकीना फीहा, वहां पर जो है उन्हें कोई मुश्किल नहीं होगी। अब इनकी इनकी जज़ा जो है इस तरह से उन्हें दी जाएगी कि वो तख्तों पर जो है वो तकिया लगाए हुए जो है बड़े आराम से बैठेंगे। ला यरून फीहा शमसन वला ज़महरीरा, ना ही वो सूरज की धूप देखेंगे और न ही सख्त सर्दी देखेंगे, न इतनी सर्दी होगी कि कांपने लगे, न इतनी गर्मी होगी कि वो जो है झुलस जाए, वला शमसन वला, न सूरज की गर्मी देखेंगे, न कड़ाके की ये जाड़े देखेंगे, वला शमसन वला ज़महरी, ला यरौन फीहा शमसन वला ज़महरीरा, बहुत ही आराम से रहेंगे। क्यों आराम से रहेंगे, इसलिए कि उन्होंने यहाँ पे जहमत उठाई है, यहाँ वो इम्तिहान में कामयाब हुए हैं। तो ये कितना आसान सौदा है कि थोड़ी देर के लिए जहमत उठाएं हमेशा के लिए, जहाँ हमेशा रहना है वहां पर सुकून से रहें, जहाँ थोड़ी देर रहे वहां पर जहमत उठाएं। ऐसा नहीं है कि ज्यादा जहमत उठाना है, थोड़ी सी थोड़े से इनाम के लिए, थोड़ी सी छोटी सी जिंदगी के लिए, ऐसा नहीं है। थोड़ी सी मुश्किल है ज्यादा आराम के लिए। اور یہ وقتی مشکل ہے, یعنی وقتی ہے, بھوک وقتی ہے, ختم ہو جانے والی ہے, پیاس وقتی ہے, آج لگی کل پہنچانے والی ہے. یہاں کی سب سے اچھی چیز کیا ہے, یہاں کی دنیا کی سب سے اچھی چیز کیا ہے؟ اس لیے کہ یہاں کوئی چیز پائیدار نہیں ہے, کوئی غم پائیدار نہیں ہے, ہمیشہ نہیں رہتا. آج آپ کو کوئی تکلیف ہے, یہ تکلیف ہمیشہ نہیں رہتی, ختم ہو جاتی ہے. یعنی وقت کے گزرنے سے ہر زخم مندمل ہو جاتا ہے, اور وقت ہر زخم کو بھر دیتا ہے. وقت کے ساتھ ہر زخم مندمل ہو جاتا ہے. اس وقت اگر حادثہ پیش آ جائے, ایکسیڈنٹ ہو جائے, اس وقت جو ہے وہ ہڈی ٹوٹے گی تو درد ہوگا, اس کے بعد آہستہ آہستہ برہم پٹی ہونے کے بعد پھر وہ درد باقی نہیں رہتا, یعنی ختم ہو جاتا ہے. درد درد نہیں رہتا, مصیبت یہاں پہ مصیبت نہیں رہتی, نہ یہاں کی مصیبت اور مصیبت رہتی ہے, اور نہ ہی یہاں کی خوشی ہمیشہ خوشی رہتی ہے. آج خوش ہوئے تو یہ خوشی ہمیشہ رہنے والی نہیں ہے. نہ خوشی پائیدار ہے نہ غم پائیدار ہے, تو اس کے اوپر جو ہے نا, نہ زیادہ ہمیشہ خوشی ملی تو نہ اس کے اوپر اترانے کی ضرورت ہے, نہ غم ملا تو اس پہ جو ہے نڈھال ہو جانے کی ضرورت ہے. یہ سوچنے کی ضرورت ہے کہ خوشی جو ہے وہ وقتی ہے, اور تھوڑی دیر کے بعد یہ خوشی بھی ختم ہو جائے گی, اور جو غم ہے یہ بھی ختم ہو جائے گا, یہ بھی باقی نہیں رہے گا. لیکن وہاں کا مسئلہ یہ ہے کہ وہاں کا غم ہمیشہ کا ہے, وہاں کی خوشی ہمیشہ کی خوشی ہے, اس لیے کہ وہاں کی حالت بدلنے والی نہیں ہے. وہاں پر جو ہے دن اور رات کا چکر نہیں ہے نا, کہ دن ہوا تو دھوپ آ گئی, رات ہوئی تو ٹھنڈک ہو گئی. تو یہاں ہو رہا ہے, یہاں کی دھوپ پائیدار نہیں ہے, نہ یہاں کی اندھیرا پائیدار ہے, نہ کہ اجالا پائیدار ہے, نہ یہاں کے اندھیرے پہ اعتبار ہے, نہ اجالے پہ اعتبار ہے. اگر اندھیرے سے دل لگا لیا تو اجالا آنے والا ہے, اجالے سے جب آپ اٹھا ہوں گے تو پھر اندھیرا آنے والا ہے. دھوپ ہے تو کب تک چلے گی؟ کچھ دیر کے بعد یہ آفتاب ڈوب جائے گا نا پھر آپ کا. سردی ہوگی تو کب تک ہوگی؟ کچھ دیر کے بعد سردی ختم ہو جائے گی. یہاں پہ موسم بدلتا رہتا ہے. وہاں پہ کیا ہے, لا يرون فيها شمسا ولا زمهريرا, وہاں پر رہے نہ سورج کی شدت کی گرمی دیکھ سکیں گے اور نہ کڑاکے کی سردی دیکھ سکیں گے, تو کتنا سکون ہے. یہ مسائل سمجھنے والے مسائل ہیں. اور یہ اگر دنیا کی اگر کوئی حقیقت سمجھ لے, مشکل یہ ہے کہ دنیا کی حقیقت کو ہم نہیں سمجھ کے دنیا کو برت رہے ہیں. دنیا کو جو برت رہے ہیں وہ لوگوں کے کہنے پہ برت رہے ہیں, سب جیسے برت رہے ہیں ہم ویسے برت رہے ہیں. اصل مسئلہ یہاں ہے سوچنے کی بات, کہ ہم جو دنیا کو برت رہے ہیں اور دنیا کو جو دیکھ رہے ہیں وہ اپنی نگاہوں سے نہیں دیکھ رہے ہیں, بلکہ پبلک کی نظروں سے دیکھ رہے ہیں. لوگ کیسے دیکھ رہے ہیں؟ ہم ویسے دیکھ رہے ہیں. ہم دنیا کو کیسے برت رہے ہیں؟ ویسے برت رہے ہیں جیسے سب لوگ برت رہے ہیں. سب کہہ رہے ہیں کہ یہاں پر پراپرٹی بناؤ, ہم بھی بنا رہے ہیں, لیکن کوئی یہ نہیں سوچ رہا ہے کہ یہ ہم جو کر رہے ہیں وہ کس کے کہنے پہ کر رہے ہیں؟ لوگوں کے کہنے پہ کر رہے ہیں. لوگ جیسے کہتے جا رہے ہیں ویسے کرتے جا رہے ہیں. ہم اپنے دماغ سے نہیں کچھ کر رہے ہیں, اور نہ ہی ہم قرآن کے بتائے ہوئے نظریے سے دنیا کو دیکھ رہے ہیں. ہم جو دنیا کو دیکھ رہے ہیں یا برت رہے ہیں یا استعمال کر رہے ہیں, یہ نہ اہل بیت کے کہنے پر, نہ قرآن کے کہنے پر, نہ ہی اللہ کے نظروں سے ہم دنیا کو دیکھ رہے ہیں. ہم جو دنیا کو دیکھ رہے ہیں یا دنیا کو برت رہے ہیں یا دنیا کو استعمال کر رہے ہیں, یہ سب ہم لوگوں کے کہنے پہ کر رہے ہیں. تب جب یہ لوگ جہنم میں جائیں گے تو ان کے ساتھ ہم بھی جہنم میں چلے جائیں. اس لیے کہ ہمارا اپنا کوئی دین نہیں ہے, اپنا ہی کوئی جو ہے لاجک نہیں ہے, اپنی کوئی منطق نہیں ہے, اپنا کوئی نظریہ نہیں ہے, اور اپنا نظریہ قرآنی نظریہ نہیں ہے. یہ مسائل ہے. تو اب ہمیں کس کے کہنے پہ چلنا ہے؟ اہل بیت کے کہنے پہ چلنا ہے. اور اہل بیت نے, اہل بیت سے زیادہ کوئی دنیا کو جانتا ہے؟ اہل بیت سے بہتر کوئی دنیا کو سمجھ سکتا ہے؟ اہل بیت سے بہتر کوئی دنیا کو سمجھ سکتا ہے؟ उसके बावजूद भी अहले बैत कह रहे हैं, इमाम अपनी दुआओं में फरमाते हैं, परवरदिगार अरिनिल अशिया कमा हिया, परवरदिगार मुझे अशिया को वैसे दिखा जैसे कि वो है, मुझे धोखा मत दे। हम धोखा खाए हुए हैं, दुनिया की जर्फ बर्फ हमारी निगाहों में जो है खप गया है। अमीर मोमिनीन खुद ये अपने मुआसरीन के बारे में जब जिक्र करते हैं तो कहते हैं कि क्या इन्होंने कुरान की इन आयतों की तिलावत नहीं की थी। अमीर मोमिनीन अपने से सवाल मतरा करते हैं, कहते हैं क्या इन लोगों ने कुरान की आयतों को नहीं पढ़ा था। तो क्या खुद ही कहते हैं, खुदा की कसम وَاللَّهِ لَقَدْ سَمِعُوهَا وَوَعَوْهَا, خدا کی قسم انہوں نے قرآن کی آیتوں کو سنا بھی تھا اور حفظ بھی کیا تھا, ہمارے جیسے نہیں تھے وہ ان کے معاصرین کہ ہم نہ قرآن پڑھے ہیں نہ قرآن کو حفظ کیا ہے۔ امیر المومنین ان کے بارے میں, ان خلفاء کے بارے میں قسم کھا کے کہہ رہے ہیں فَوَاللَّهِ لَقَدْ سَمِعُوهَا وَوَعَوْهَا, خدا کی قسم انہوں نے قرآن کی آیتوں کو سنا بھی تھا حفظ بھی کیا تھا۔ وَلَاكِنَّهُمْ حَلْيَتِ الدُّنْيَا فِي عَيُونِهِمْ وَرَاقَهُمْ زِبْرِجُهَا, لیکن ان کی نگاہوں میں دنیا کی رنگینیاں کھپ گئی اور دنیا کی جلوے ان کی نظروں میں کھپ گئے تھے اور وہ دنیا کی رنگینیوں سے متاثر ہو گئے تھے۔ امیر مومن کہتے ہیں کیا انہوں نے قرآن کی آیتوں کو نہیں پڑھا تھا کہ تلک الدار الآخرۃ نجعلھا للذین لا یریدون علوا فی الارض ولا فسادا والعاقبۃ للمتقین, کہ ہم نے آخرت کا مکان ان کے لیے رکھا ہے کہ جو دنیا میں نہ بیجا والا دستی چاہتے ہیں اور نہ ہی فساد برپا کرنا چاہتے ہیں, ہم نے آخرت کا مکان ان کے لیے رکھا۔ انہوں نے یہ آیتوں کو نہیں پڑھا تھا؟ ہاں خدا کی قسم پڑھا تھا, سنا تھا, سمجھا تھا, حفظ بھی کیا تھا, لیکن دنیا کی حلاوت ان کی نگاہوں میں کھپ گئی تھی جس کی وجہ سے یہ مر مٹ گئے ہیں۔ ظاہری خلافت اور ظاہری ظرف و برق کو دیکھ کر ان کی نگاہوں میں یہ اشرفیاں بھاگ گئی تھی, یہ دنیا کی رنگینیاں بھاگ گئی تھی, لیکن امیر المومنین نے ان سب کو دیکھ لیا تھا, ان کی حقیقتوں کو, اور انہوں نے آخرت کو بھی دیکھا, دنیا کو بھی دیکھا, اور اس کے بعد کیا فیصلہ کیا کہ میں اس دنیا کو طلاق دے رہا ہوں۔ رات کی تاریکیوں میں علی کہتے تھے کہ مجھے مت پھٹکا, کسی اور کے پاس جا, میرے پاس نہ۔ امیر المومنین دھتکار تھے دنیا کو اور کہتے تھے کہ جا, تو علی کو نہیں پھٹکا سکتی, جا کسی اور کو پھٹکا, میں تو تجھے 3 مرتبہ طلاق دے دیا ہے, جا میں نے تجھے طلاق, اب میرے پاس کبھی نہ آنا, اور یہ فکر نہ کرنا کہ میں علی کو لبھاؤں گی, میں علی دنیا علی کو لبھا نہیں سکتی۔ تبھی تو علی کے بیٹے نے کربلا کے میدان میں وہ عظیم ترین کارنامہ پیش کیا جو کوئی اور نہیں پیش کر سکتا تھا, جو وہی کہ دنیا کی حقیقتوں کو سمجھ گیا ہو۔ لوگ اپنے خاندان کو بچانے کی فکر کرتے ہیں, اپنے بچوں کے صحت, اپنے جوانوں کے سروں پہ سہرا باندھنے کی تمنا کرتے ہیں, سب کو آرزو یہ رہتی ہے کہ میرے جوان کے سر پہ سہرا دیکھوں۔ حسین اپنے نوجوان کو خون میں غلطا دیکھنا پسند کرتے ہیں۔ کتنا عجیب فلسفہ حسین نے دیا ہے, کیا ہم جیسے لوگ اس لائق ہیں کہ کربلا سمجھ سکیں, کیا ہم اس لائق ہیں کہ حسین کے نقش قدم پہ چل سکیں اور حسین کے زاویہ نظر سے دنیا کو دیکھ سکیں کہ حسین ابن علی کو آرزو یہ ہے کہ میرا لخت جگر خون میں نہا کے آئے اور یہ کہا کہ میں میرے لال میں تمہیں آراستہ کر کے بھیج رہا ہوں اور میدان جنگ میں روانہ کر رہا ہوں, علی اکبر میدان جنگ میں روانہ ہوئے اور بوڑھا باپ پیچھے پیچھے آ رہا ہے, نکڑی الجوان تو خود سے آراستہ کر کے تلواروں کے حوالے, تیروں کے حوالے, نیزوں کے حوالے کر دیا اور 3 دن کا بھوکا پیاسا جب سلام آخر کر کے گھوڑے سے زمین پر آتا ہے تو حسین ابن علی کہتے ہیں میرے لال آواز دو,
ताकि तुम्हारी आवाज के सहारे हुसैन तुम तक पहुंच सके। مسلمانوں کی جان و مال و عزت و آبرو کی حفاظت فرما، پرچم اسلام و مسلمین پر سرفراز فرما، دشمنان دین دشمنان اسلام کے خصوص امریکہ و اسرائیل کو ذلیل و خوار فرما، بیت المقدس قبر اول کو آزاد فرما، امام زمانہ کے ظہور میں تعجیل فرما، ہمیں ان کے آبا و انصار میں شمار فرما، رسول احمد و رسول اخلاص کے خلاف فرما، حاضرین کے محرومین تمام ارواح مومنین اللہ بسم اللہ الرحمن الرحیم